हिब्रू पाँच अध्याय मा एक किसिम जाउँ। हिब्रू पाँच अध्याय एक पद र दुई पद। हिब्रू पाँचको एक दुईमा हामी पढ्छौँ, किनकि मानिसहरूका बीचबाट लिइएका हरेक महापुजारी उनले पापहरूका निम्ति दुवै दान र बलिदानहरू चढाउन् भनेर परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा मानिसहरूका लागि नियुक्त गरिन्छन्। उनले अज्ञानीहरू र बाटो बिराउनेहरूमाथि दयामाया राख्न सक्छन्, किनकि उनी आफै पनि दुर्बलताले घेरिएका हुन्छन्। त्यसैले महापुजारीहरू चाहिँ अज्ञानी भनेको ज्ञान नभएकाहरू, बुद्धि नभएकाहरू वा ज्ञान नभएकाहरू र बाटो बिराउनेहरूमाथि दयामाया राख्ने खालको होस् भन्ने उहाँको योजना थियो। हन्नाले त्यस्तो महापुजारी भेट्टाउन सकेन, तर हप्काउने महापुजारीले भेट्टायो। तर हिब्रू यसैको अलिकति माथि, पाँच अध्यायको अलिकति माथि चारको पन्ध्रमा हाम्रो विश्वासयोग्य महापुजारीको कुरा गरिएको छ, जसले चाहिँ हामीलाई दया दिन, सहायता दिन सक्नुहुन्छ। चौधदेखि सोह्रमा हेरौँ, यसकारण हिब्रू चारको चौधदेखि सोह्र, यसकारण स्वर्गहरू भएर जानुहुने हाम्रा एक महान महापुजारी अर्थात् परमेश्वरका पुत्र येशु हुनुभएको हुनाले हामी आफ्नो अङ्गीकारलाई बलियो गरी पक्रिराखौँ, किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न, तर हामीहरू चाहिँ उहाँ सबै कुरामा परीक्षित हुनुभयो तरै पनि पापरहित हुनुहुन्छ। यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आउँ र दया पाऊँ, अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौँ। अनुस प्रार्थना गरेर हामी अघि बढ्नेछौँ। पिता धन्यवाद छ, फेरि हामी तपाईँको पुस्तक बाइबलबाट अनि पहिलो समयको यो खण्डबाट हामी अध्ययन गर्नेछौँ। हामीलाई यहाँ भएका अद्भुत कुराहरू, हाम्रो व्यवहारिक जीवनमा चाहेका शिक्षाहरू सिकाइदिनुहोस्, देखाइदिनुहोस्। अनि पिता, यो खाली केही शब्दहरू भन्ने काम मात्र नहोस् प्रभु, तर हृदयसँग कुरा गर्न सकौँ, तपाईँले बोल्नुभएको होस् हृदयमा, अनि तपाईँले व्यवहार गर्नुहोस् प्रभु एक एकको जीवनमा, एक एकको हृदयमा जे खाँचो छ त्यही अनुसार, आत्मिक अवस्था अनुसार तपाईँले डोर्याइदिनुहोस् प्रभु, समयहरू लिइदिनुहोस्, मलाई पनि सहायता गरिदिनुहोस् पिता, तपाईँको आत्मामा हुनलाई, बोल्नलाई, सिकाउनलाई प्रार्थना गर्छौँ हाम्रो मुक्तिदाता प्रभु येशूको नाममा। हन्नाले प्रार्थना गरेपछि उसको हृदयमा ठुलो शान्ति आउँछ, उसको चेहरा बदलिन्छ, अब उदास रहँदैन। के हन्नाले जवाफ पाइसकेकी थिइन् त? कि हन्नाको छोरा जन्मिसकेको थियो त? थिएन, थिएन। तर हन्नाले के सिकेकी थिइन् भने, मैले प्रार्थना गर्नुपर्ने थियो, मैले उहाँका जानुपर्ने थियो, मेरो हृदय पोखाउनु पर्ने थियो, त्यो मैले गरेँ। अब निर्णय जस्तो होस् यो उहाँको कुरा हो, अनि हन्नाले जानेकी थिइन् उहाँले जहिले पनि मलाई असल दिनुहुन्छ। उहाँले प्रार्थनामा हुन्छ हन्ना भन्न सक्नुहुन्थ्यो, अथवा उहाँले हुँदैन हन्ना पनि भन्न सक्नुहुन्छ, अथवा अझै केही पर्ख पनि भन्न सक्नुहुन्थ्यो। तर हन्नालाई थाहा थियो, जस्तो सुकै जवाफ आए पनि उहाँको योजना चाहिँ मेरो निम्ति सर्वोत्तम हुन्छ, किनभने भविष्य मैले देखेको छैन। अबको पाँच मिनटपछि के हुने त्यो हामी जान्दैनौँ, हामी खालि धुलोको सन्तान मात्रै हौँ। तर परमेश्वर जान्नुहुन्छ, उहाँको हातमा छ पुरै भविष्य, सबै कुरा जान्नुहुन्छ। हामीलाई के दिँदा ठिक हुन्छ, के नदिँदा ठिक हुन्छ, उहाँलाई थाहा छ त्यहाँ। हामीले हाम्रो छोराछोरीले यस्तै गर्छौँ नि होइन, माएको सबै कुरा दिन्छौँ र दिँदैन, दिन्छौँ र दिँदैन, हामी भन्छौँ यो तिमीलाई चाहिँदैन छोरा, अथवा यो भयो भने तिमी बिग्रिन्छौ, अथवा यो हुँदैन हामी भन्छौँ। अनि परमेश्वरलाई थाहा छ हामीलाई के दिने हो के नदिने हो। दुईवटा पदहरू तपाईँहरूले मनन गर्न सक्नुहुन्छ, म एकैछिन पल्टाउँ। यर्मिया 29:11 पहिलो पद, यर्मिया 29:11 यहाँ लेखिएको छ, किनकि तिमीहरूको विषयमा मैले जुन विचारहरू गरेको छु सो म जान्दछु, ती खराबीका होइनन् तर तिमीहरूलाई भविष्य र आशा दिने शान्तिका विचारहरू हुन्, परमप्रभु भन्नुहुन्छ। त्यसैले उहाँले हाम्रो बारेमा, हाम्रो विषयमा केही योजनाहरू, केही विचारहरू छ उहाँको, अनि उहाँले भन्नुहोस् त्यो म जान्दछु, म जान्दछु, म को हुँ मलाई चिनेको छ, म को हुँ मलाई जानेको छ, त्यो म जान्दछु, ती खराबीका होइनन् तर तिमीलाई भविष्य र आशा दिने शान्तिको विचार हो। अनि हामी भजन सङ्ग्रह को पुस्तकमा पनि पल्टाउँ, 85 भजन सङ्ग्रह 85 को 12 पदमा, 85:12, हो जे असल छ परम प्रभुले त्यही दिनुहुनेछ। अब यो पदलाई विश्वास गर्नुहुन्छ हेर्न, म पछि भन्नुहोस् ल यो सानो खण्ड, जे असल छ परम प्रभुले त्यही दिनुहुनेछ। हाम्रो परम प्रभु यस्तो हुनुहुन्छ, उहाँले जे असल छ त्यही दिनुहुन्छ नि, हन्नालाई थाहा थियो, अब उहाँले जे दिनुहुन्छ वा जे दिनुहुन्न उहाँको योजनामा छ, अनि त्यो असल छ। विश्वासी यस्तो भन्न सिक्नुपर्छ, हामी गनगन गर्ने अनि जबरजस्ती माग्ने विश्वासीहरू हुनुहुँदैन, किनभने उहाँलाई थाहा छ, हामीलाई भन्दा राम्रो थाहा छ, उहाँलाई धेरै राम्रो थाहा छ, हाम्रो बुद्धि उहाँको बुद्धि होइन, अनि उहाँको चालहरू हाम्रो चाल जस्तो होइन, है हामी जान्दैनौँ, तर उहाँ जान्नुहुन्छ। त्यसैले विश्वासीले प्रार्थना गर्ने अनि उहाँको हातमा राख्ने अनि धन्यवाद दिउने हो। हन्ना खुसी थियो, उसको छोरा जन्मेको थिएन, उसको बाँझो पनि हटेको पनि थिएन, तर उसको अनुहार उदास रहेन, अब मलाई जेसुकै भन, मैले प्रभुको सामु राखिसकेँ मेरो कुराहरू। यसपछि हामी पहिलो समय लेखमा जाउँ अब फेरि, अनि हामी 19:20 पद पहिला पढ्नेछौँ, अनि बाँकी खण्ड पछि फेरि हेर्नेछौँ। 19:20 पद पहिलो समय लेखेको 19:20 लेखेको छ, अनि तिनीहरूले बिहान सबेरै उठेर परमप्रभुको सामु दण्डवत गरेर फर्केर रामामा आफ्नो घरमा आइपुगे, अनि एल्काना आफ्नी पत्नी हन्नाका गए, अनि परमप्रभुले हन्नालाई के गर्नुभयो, सम्झना गर्नुभयो। हन्नाको प्रार्थना के थियो, मलाई के गर्नुहुन्छ, सम्झनुहुन्छ भने, अनि प्रभुले सम्झना गर्नुभयो। यहाँ हामी देख्छौँ पहिलो कुरा, यहाँ तिनवटा कुराहरू छ। पहिलो चाहिँ हामी एल्कानाको असल नमुना फेरि देख्छौँ, ऊ चाहिँ फेरि यात्रा सुरु गर्नुभन्दा अगाडि परमेश्वरसँग परिवार मिलेर प्रार्थना गर्नलाई ऊ चुक्दैन, त्यसमा है परमेश्वरलाई फेरि दण्डवत गर्न ऊ बिर्सदैन। त्यसैले परमेश्वरलाई दिनुपर्ने स्थान दिनुपर्छ भनेर एल्कानालाई थाहा थियो। एल्काना कस्तो बुबा हो त्यो हामी अहिले फेरि हेर्नेछौँ है। अनि अर्को कुरा यहाँ भनेको छ, एल्काना आफ्नी पत्नी हन्ना कहाँ गए अथवा चिने भन्न सकिन्छ, यो चाहिँ पति र पत्नी बीचको प्रेममय कर्तव्य वा सम्बन्धको कुरा गरिएको छ। अनि यो चाहिँ जहिले पनि बाइबलमा चाहिँ एउटा पति र पत्नी बीच भएको यो प्रेममय सम्बन्धलाई पवित्र रूपमा हेरिएको छ, अनि प्रभुले त्यसमा आशिष दिनुहुन्छ, उहाँले त्यसमा वंश खोज्नुहुन्छ। त्यसरी जवानहरू, बाइबललाई स्पष्ट बताएको छ 1 कुरिन्थी 7:1 पुरुषले स्त्रीलाई नछुनु नै नछुनु नै असल हो, नछुनु असल हो। तपाईँले आफूलाई शुद्ध पवित्र राख्नुपर्छ तपाईँको पतिको निम्ति हुनेवाला वा पत्नीको निम्ति। तपाईँलाई योभन्दा अगाडि एकअर्कालाई छुने भेट्ने त्यो अनुमति दिएको छैन, त्यो अनुमति छैन। तपाईँले आफ्नो पति वा पत्नीलाई दिन सक्ने एउटा सुन्दर उपहार त्यही हो, तपाईँको चोखोपना, तपाईँको शुद्धता। यसमा होसियार हुनुहोस्। अर्को चाहिँ हामी देख्छौँ हन्ना अब गर्भवती हुन्छ। परमेश्वरले हन्नालाई सम्झना गर्नुभयो उसको प्रार्थना। अनि बीस पद हामी देख्छौँ समयको अन्तरालमा यस्तो भयो हन्ना गर्भवती भइन्। उसको प्रार्थनाको जवाफ प्रभुले दिनुभयो, हन्ना अब उसो बाजी रहिनन्। यो उसको जीवनमा ठुलो आश्चर्य कर्म थियो किनभने यो परमेश्वरबाटको थियो अनि उसको चाहना पुरा हुँदा उसको मनलाई मिठो लागिरहेको थियो है। सारालाई जस्तै परमेश्वरले हन्नालाई पनि अब हाँस्ने तुल्याउनु भएको थियो उत्पत्ति 21:6 होइन, त्यही भएर छ। त्यसैले हन्नाले अब आफ्नो छोराको नाम के राख्छ हेर्नुहोस्, उसले भन्छ उनले एउटा छोरा जन्माइन् विस्पदमा बिचमा अनि मैले उसलाई परमप्रभुबाट मागेकी हुँ भनेर उनले उसको नाम समुएल राखिन्। समुएल भनेको परमेश्वरबाट सुनवाई भएको, परमेश्वरबाट प्रार्थनामा मागिएको, परमेश्वर सुन्नुहुन्छ। किन हरेक पटक अब आफ्नो छोरालाई बोलाउँदा उसलाई नाम काटेर बोलाउँदा हन्नाले बिर्सन चाहँदैन थियो मैले कोबाट पाएको हो, कसले दिनुभएको मलाई समुएल मेरो छोरा। त्यसैले उसले सबैले यो थाहा पाएको चाहन्छ मैले परमेश्वरबाट मागेको हो। हाम्रो जीवन पनि यस्तै हो, आराधनाको जीवन हो कि हामीले जे उहाँबाट पाउँछौँ त्यो चाहिँ उहाँलाई हामी धन्यवादी भएर जिउनुपर्छ, हामीले बिर्सन हुँदैन। त्यसैले भजन सङ्ग्रह घरिघरि भनेछ हे मेरो प्राण उहाँको उपकारहरू नभुल, गुणहरू नभुल। हामीले बारम्बार आफूलाई सम्झना गराइरहनुपर्छ त्यो चाहिँ सङ्गतिबाट वचन अध्ययनबाट। अब हामी 21-28 खण्डलाई सरस्वती पढ्नेछौँ जहाँ समुएललाई अब तयार गरिन्छ अनि समुएललाई परमेश्वरको सामु ल्याइन्छ। 21-28 अनि ती मानिस एल्काना र तिनको सारा परिवार परमप्रभुलाई वर्षेनी चढाउने बलि र आफ्नो भाकल चढाउन माथि गए, तर हन्ना चाहिँ माथि गइनन् किनभने उनले आफ्ना पतिलाई भनिन् बालकलाई दुध नचढाउन्जेल म माथि जाने छैन, त्यसपछि म उसलाई लैजानेछु र ऊ परमप्रभुको सामु देखा पर्नेछ र सधैँभरि त्यहीँ बस्नेछ। तब उनका पति एल्कानाले उनलाई भने तिमीलाई जे असल लाग्छ त्यही गर, उसलाई तिमीले दुध चढाउन्जेल बस, यति मात्र होस् परमप्रभुले आफ्नो वचन स्थापित गरून्। तब ती स्त्री बसिन् र उनले उसलाई दुध नचढाउन्जेल आफ्नो छोरालाई दुध चुसाइन्। अनि जब उनले उसलाई दुध चुडाइन् तब उनले उसलाई साथमा माथि सिलोमा परमप्रभुको भवनमा लगिन्। तिनवटा बहर एक एपा पिठो एक मशक दाखमध्येको साथमा अनि बालक सानै थियो अनि तिनीहरूले एउटा बहर मारे र बालकलाई एली कहाँ ल्याए अनि उनले भनिन् हे मेरा प्रभु तपाईँको जीवनको कसम मेरा प्रभु परमप्रभुलाई प्रार्थना गर्दै यहाँ तपाईँको छेउमा उभिने स्त्री मनै यस बालकका निम्ति मैले प्रार्थना गरेकी थिएँ। फेरि पढौँ, यस बालकका निम्ति मैले प्रार्थना गरेकी थिएँ अनि मैले उहाँबाट जुन माग मागेकी थिएँ परमप्रभुले मलाई सोही कुरा दिनुभएको छ, यसकारण मैले पनि परमप्रभुलाई यो बालक पैँचो दिएकी छु। ऊ बाँचुन्जेल परमप्रभुलाई पैँचो दिइनेछ अनि तिनले त्यहाँ परमप्रभुलाई दण्डवत गरे। हामी देख्छौँ हन्ना समुएल, पहिलो कुरा हामीहरू हन्ना समुएलसँगै घरमा बसिन्। फेरि अब सिलोमा जाने समय आएको थियो उपासनाको लागि, दण्डवत गर्न बलिहरू चढाउन, तर हन्ना चाहिँ अब बालक समुएलसँगै म घरमै बस्छु भनेर निदो गरिन्। किन? किनभने बालकलाई पुरा समय दिएर प्रभुको निम्ति तयार पार्न उसले आफ्नो हृदय दिएकी थिइन्। विचार गर्नुहोस् समुएलले कस्तो तालिम पायो, कस्तो ईश्वरीय आमा पाएको थियो, प्रार्थना गर्ने आमा, परमेश्वरको भय मान्ने आमा, यस्तो आमा जसलाई बाइबल थाहा छ। दुई अध्यायको प्रार्थना प्रभुकी छ भने आज बिहानी अहिले क्लासमा हेर्नेछौँ, सब बाइबल भरेको छ उसको हृदयमा अनि त्यही उसले वचन गएर छ। यसरी समुएललाई प्रभुको सेवाको निम्ति तालिम दिनलाई उसँग समय बिताउन चाहन्थिन् हन्ना, अनि यो ठुलो जिम्मेवारी थियो, यसको लागि पुरै ध्यान दिन चाहन्थिन्। किनभने अब 3 वर्षपछि समुएललाई लगेर त्यहाँ मन्दिरमा छोड्नु पर्थ्यो, जहाँ ठिक आत्मिक अवस्था थिएन, जहाँ एली बसिरहेको थियो, सुतिरहेको थियो, उसको छोराहरू अधम मानिसहरू थिए, 2 अध्यायमा हामीले हेऱ्यौँ भने त्यहाँ उसले आत्मिक शिक्षा र हुर्काई पाउनेवाला थिएन हन्नालाई थाहा भएछ अनुसार। त्यसैले थोरै समयमा नै उसको हृदयमा ठुलो आत्मिक प्रभाव पार्नु परेको छ हन्नालाई थाहा थियो, अनि समय नै त्यही हो वास्तवमा। सानोमै हामीले अघि तपाईँ 22 को समय हेऱ्यौँ, बालकको दाने सानो छँदै त्यो बेला उनीहरूलाई तालिम दिने। अब प्रश्न आउँछ, के एउटा व्यक्ति भक्तिहीन संसारमा वा भक्तिहीन वातावरणमा ऊ ईश्वरीय बन्न सक्छ कि सक्दैन? सक्छ। मोसा कहाँ थियो? मोसा फारूको घरमा थियो, मिश्रमा। युसुफ कहाँ थियो? युसुफ मिश्रमा बेचिएको थियो। दानियल कहाँ थियो? दानियल बेबिलोनमा थियो। तर यी सबैलाई रक्षा गर्न परमेश्वर सामर्थ्य हुनुहुन्थ्यो, अनि उहाँले हामीलाई पनि यस वर्तमान दुष्ट संसारमा रक्षा गर्न सक्नुहुन्छ। तर बाइबलमा यस्ता व्यक्तिहरू पनि छन् जसले चाहिँ एकदम ईश्वरीय वातावरण पाएर पनि उनीहरू पतन भए, जस्तै यहुदा इस्करियोती। विचार गर्नुहोस् त, 3.5 वर्ष दिन रात सृष्टिकर्ता परमेश्वर येशु ख्रिस्टसँग, ती सिद्ध मानिस, पवित्र मानिस, उहाँसँग सिक्न, उहाँसँगै हिँड्न कति मौका पाएको थियो उसले, होइन? कति शिक्षाहरू पाएको थियो, कति क्लासहरू पाएको थियो, के भयो? पतन भयो। सुलेमानलाई प्रभुले कति बुद्धि दिनुभएको थियो, उसको राज्यमा पुरै शान्ति थियो, उसले केही चिन्तै गर्नु पर्थेन, कोही आउला लैजाला, तर के भयो? पतन भयो। यहाँ 2 कुरा हामी सिक्न सक्छौँ। वातावरण होइन, हाम्रो हृदय चाबी हो। हामीले दोष दिने वातावरणलाई होइन, हाम्रो हृदयलाई हो। दानियल कसरी बलिउन सक्यो? किनभने उसले आफ्नो हृदयमा अठोट गरेको थियो, म प्रभुको निम्ति जिउनेछु भनेर। अनि अर्को चाहिँ हामी के देख्छौँ भने, अर्को पार्ट चाहिँ के सिक्छौँ भने, प्रभुले हामीलाई जे गर भन्नुभएको छ, जे उहाँलाई मनपर्छ त्यो गर्ने हो प्रार्थनासहित, अनि उहाँको हातमा हामी सुम्पन सक्छौँ, उहाँले रक्षा गर्न सक्नुहुन्छ। हामीले त्यही गरेको, जे गरेको उहाँ चाहनुहुन्थ्यो परमेश्वर त्यही गर्दैछ, अनि अब बाँकीको जीवन प्रभु तपाईँको हातमा समुएल। अनि समुएलको लागि उसले कहिले पनि प्रार्थना गर्न छोडेन, छोड्यो होला र, मेरो जिम्मा सिद्धि अब त्यहाँ एलीको उसमा छ, अब उसको काम भन्यो होला र, भनेको छैन। भन्न प्रार्थना गर्ने स्त्री हो, तपाईँले देखिसक्नुभयो। त्यसैले मुख्य कुरा चाहिँ हाम्रो हृदय हो, हामी कहाँ छौँ। मेरो घर त यस्तो छ, घरलाई दोष नदिनुहोस्। मेरो श्रीमान यस्तो छ, श्रीमानलाई दोष नदिनुहोस्। मेरो छोराछोरी यस्तै छ, होइन, दोष नदिनुहोस्। तपाईँको हृदय चाहिँ कस्तो छ? तपाईँको हृदय चाहिँ कस्तो छ? सारा मामलाको हृदय भनेकै हृदयको मामला हो, यसरी भन्नु चाहिँ सबै मामलाको मुख्य हृदय भनेको चाहिँ हाम्रो हृदयको मामला हो। कस्तो छ हृदय? त्यसैले हामीलाई हन्ना जस्तो आमाहरू चाहेको छ, अनि एल्काना जस्तो बाबुहरू पनि चाहेको छ। एल्कानाको त्यो गल्तीलाई त एकातिर राख्नुहोस्, उसको बहुविवाह जसले गर्दा उसको घरमा समस्या आयो, त्यो असल नमुना थिएन, त्यो वचनको विरुद्ध थियो। तर हामी देख्छौँ एल्काना परिवारलाई प्रभुमा डोर्याउँदैछ। अनि अर्को कुरा चाहिँ के छ भने, कुनै पनि पत्नीले यहुदीहरूको प्रभुको नियम के थियो भने, जस्तै गन्तीमा जाउँ न, हेरौँ न आफ्नै आँखाले, गन्ती 30 अध्याय के भनेको छ भने, यदि कुनै पत्नीले परमेश्वरको सामु कुनै भाकल चढाउला, तर त्यो यदि पतिलाई मन परेन भने, पतिले चाहिँ यो भाकल रद्द भयो भन्दै भने, त्यो पत्नीले प्रभुको सामु चढाएको भाकल प्रभुले रद्द गर्नुहुन्थ्यो, किनभने पत्नी चाहिँ पतिको अधीनमा रहनु पर्थ्यो। त्यसैले अन्तिम अधिकार चाहिँ पतिलाई दिनुभएको थियो प्रभुले। यही खण्डमा यहाँ हेर्दैछौँ, 30:6-8 गन्ती 30:6-8। अनि यदि कहीँ त्यो लोग्नेको अधीनमा छे र त्यसले भाकलहरू गरेकी छ, वा सोच विचारै नगरिकन आफ्ना ओठले केही वचन बोली पठाएकी छ भने जस्तो र त्यसले आफ्नो प्राणलाई बाँधेकी छ अनि त्यसको लोग्नेले सुनेको छ र सुनेको दिन ऊ त्यससँग चुपचाप त्यससँग चुप लागेर बस्छ भने त्यसका भाकलहरू के रहनेछन्? स्थिर रहनेछन्। लोग्नेले केही भनेन, ठिक छ तिम्रो भाकल चाहिँ मान्य भयो, स्थिर रहनेछन् र त्यसका बन्धनहरू जसो र त्यसले आफ्नो प्राणलाई बाँधेकी छ स्थिर रहनेछन्। तर आफत सुनेकै दिन त्यसको लोग्नेले त्यसलाई मनाही गरेको छ भने होइन अन्ना, म मेरो तिमी मेरो मैले तिमीलाई प्रेम गर्छु, तिमीलाई प्रेम गरेकोले हाम्रो पहिलो छोरा यो ठुलो छोरा यो म दिन चाहन्न प्रभुलाई भन्न सक्थ्यो यदिले, के अरे एल्कनाले, बुझ्दैनस् है, एल्कनाले भएन भन्न सक्थ्यो, मनाही गरेको छ भने उसले त्यसले गरेको त्यसको भाकल र सोच विचारै नगरिकन आफ्ना ओठले भोली पठाएको वचन रद्द गरिदिनेछ जस्तो र त्यसले आफ्नो प्राणलाई बाँधेकी छ अनि परमप्रभुले त्यसलाई के गर्नुहुन्छ? क्षमा गर्नुहुन्छ। त्यसले अन्तिम अधिकार कसलाई थियो? पतिलाई थियो। पत्नीहरू पतिको अधीनमा उनीहरूले कुनै भाकल गर्छन् भने प्रभुले भन्नुहुन्थ्यो तिम्रो पतिले के भन्नुहुन्छ नि, तिम्रो पतिको चाहिँ के छ विचार? त्यसैले हामी थाहा छ हन्ना अधीनमा रहने स्त्री हो, उसले आफूलाई हकार्ने त्यो एलीलाई पनि प्रभु मेरो मालिक म तपाईँको दासी भन्दैछ नि, आफ्नो पतिको अधीनमा बस्ने स्त्री हो। हन्नाले यो कुरा जब आफ्नो पतिलाई भन्छ, हजुर मैले चाहिँ यस्तो भाकल गरेकी छु, अनि एल्कानाबाट हामी पाठ सिक्न सक्छौँ कि उसको प्रिय पत्नीबाट जन्मेको पहिलो छोरा प्रभुलाई दिन पनि तयार थियो। हुन्छ भन्दैछ एल्कानालाई थाहा थियो यो भनेको चाहिँ अब बाबु र छोरा जीवनभरिको लागि छुट्टिन प्रभुलाई दिनु भनेको। तर हामी देख्छौँ एल्कानाले पनि प्रभुलाई प्रेम गर्थे र भक्ति गर्ने व्यक्ति थिए। प्रश्न, हामीहरूमध्ये कतिजना, दुवै बाबु र आमालाई सोध्दैछु, हामीहरूमध्ये कतिजना हाम्रो नानीहरूलाई यसरी प्रभुको लागि दिन इच्छुक छौँ? किन दिनु भनेको प्रेमको कुरा हो, प्रेम भनेको दिनु हो। त्यसपछि पहिलो समयलाई फर्क्यौँ। एल्कानाले भन्छ हुन्छ तिमीलाई केटी लाग्छ गर। त्यसपछि हन्ना र एल्कानाले समय आउँछ जब उसलाई दुध छुडाइन्छ, 3 वर्षको हुन्छ समय हो। त्यसपछि अब जाँदैछन् त्यहाँ आफ्नो छोरालाई लिएर सिलोतर्फ परमेश्वरको मन्दिरमा, अनि केही बलिदानहरू पनि लिएर। यो पढ्दा हुँदै हामीले उत्पत्ति 22 अध्यायलाई पनि सम्झना गर्न सक्छौँ जहाँ अब्राहमले पनि आफ्नो छोरालाई, आफ्नो प्रिय छोरालाई प्रभुको निम्ति दिनलाई लगिरहेका थिए। दुवैजनालाई विचार गरौँ, दुवैजनाले यो विश्वासद्वारा गर्दै थिए, दुवैजनाले यो आराधना स्वरूप गर्दै थिए। मलाई दिनु भनेको आराधना गर्नु हो, चाहे त्यो हाम्रो आर्थिक कुरा होस्, हाम्रो समय होस्, जस्तो त्यो आराधना हो। अनि दुवैजना यो गर्नलाई अलिकति पनि हिचकिचाएको हुँदैन भनेको देख्दैनौ? किन? अब्राहमको हृदय कठोर थियो र थिएन? साराको मृत्यु हुँदा अब्राहम रोएको देख्छौँ हामी। अन्नाको हृदय कठोर थियो? थिएन, ऊ त रुँदै प्रार्थना गरेको थियो। हो, दुवैजना आँसु झार्ने व्यक्तिहरू थिए, तर परमेश्वरको निम्ति दिनलाई उनीहरूले आँसु झारेनन्। बरु उल्टै हामी 2 अध्यायमा देख्छौँ, अब हन्नाको मुखबाट त भजन निस्किरहेछ है। त्यसैले हामीले प्रभुलाई दिन्छ भने त्यसले हामीलाई आनन्द दिन्छ, अनि उहाँको निम्ति भजन गाउनलाई हाम्रो मुखहरू खोलिदिन्छ। तर यहाँ के देख्छौँ भने दुवैजनाले, अब्राहम, हन्ना वा एल्कना, यी व्यक्तिहरूले यिनीहरूको व्यक्ति यिनीहरूकोबाट के सिकाउन खोजिरहनु भने, पहिलो कुरा यिनीहरूले चाहिँ दानलाई भन्दा दातालाई आदर गर्न र उहाँलाई धन्यवाद दिन सिकेका थिए है। प्रायः हामी उल्टो गर्छौँ, हामी दान पाएपछि धन्यवाद दिन्छौँ, दातालाई हामी धन्यवाद दिँदैनौँ। तर यहाँ परमेश्वरले दिनुभएको आशिष छ, तर दिनुहुने परमेश्वरलाई उनीहरूले बढी आदर र मूल्यको राखिरहेका थिए, उहाँलाई दिनुपर्ने स्थान दिएका थिए। दोस्रो कुरा, यो काम गर्न परमेश्वरको अनुग्रह उनीहरूलाई प्रशस्त दिइरहनु भएको थियो, अनि साथै यस्तो कठिन परिस्थितिमा विजयी हुन पनि परमेश्वरले उनीहरूलाई बल दिनुभएको थियो। अनि यहाँबाट हामी अर्को के देख्छौँ भने हन्ना चाहिँ फेरि अब एलिका आइपुग्छ, अनि 26 पदमा हेरौँ, अनि उनले भनिन्, हे मेरा प्रभु, तपाईँको जीवनको कसम मेरा प्रभु। यहाँबाट के सिक्छौँ भने हन्ना चाहिँ हृदयमा राखिरहने व्यक्ति थिएन। हुन त त्यसलाई पनि राखेको थिएन उसले। उसले भन्न सक्थ्यो मलाई मत माथ्यो कि भनेको होइन हेर्नुहोस् भनेर उसले भन्न सक्थ्यो, होइन ऊ त नम्रतामा आएर छ। उसले यदिले मलाई यस्तो भनेको थियो भन्ने कुरा केही पनि राख्दैन हृदयमा, बिर्सिदिन्छ, क्षमा गरेको छ। प्रिय विश्वासी आमा बुवा दाजुभाइहरू, के हामी अरूलाई क्षमा गर्न र अरूले हामीलाई के गरेको छन् त्यो बिर्सन हन्ना जस्तै छौँ? हन्ना जस्तै छौँ? प्रायः मानिसको बानी चाहिँ के हुन्छ भने क्षमा नगर्ने, नबिर्सने, अनि कसैले केही गरेको छ भने त्यसलाई चाहिँ हतियारको रूपमा राखिराख्ने। म प्रयोग गर्छु एक दिन, पख मलाई केही भन् अनि त्यो हतियार निकाल्छु, होइन तैँले यस्तो भने थिस् होइन त्यस्तो थिस् होइन त्यस्तो होइन। हामी आफै कति चुक्ने व्यक्तिहरू छौँ होइन र हामी आफै कति कमजोर छौँ, हामीलाई कति प्रभुको क्षमा चाहिन्छ। उहाँले हामीलाई खरब उहाँले हाम्रो खरबौँ ऋण क्षमा गर्नुभएको छ भने हामीले हाम्रो सङ्घी विश्वासीको 1,000-2,000 क्षमा गर्न सक्दैनौँ र। त्यसैले हामी ख्रिस्ट जस्तै हृदयमा नम्र र दीन हुन सिकौँ। अन्नाले त्यो सिकेकी थिइन्। हामी क्षमा गर्ने विश्वासी हुन सकौँ। कलसी 3:13 छ, जसरी ख्रिस्टले तिमीहरूलाई क्षमा गर्नुभयो उसरी नै तिमीहरूले एकअर्कालाई के गर, क्षमा गर। अनि सबैभन्दा बढी के धारण गर, प्रेम। चाबी त्यही हो, बाइबलको मुख्य चाबी त्यही हो, प्रेम। जुन प्रभुले हामीलाई गर्नुभयो, जुन हामीले अरूलाई गरोस् भनेर उहाँले सिकाउँदै हुन्छ। अनि 27 अन्नाले भन्छ, यस बालकका निम्ति मैले प्रार्थना गरेकी थिएँ। अब एउटा प्रश्न, हामी मुक्ति नपाएकाहरूका निम्ति प्रार्थना गर्छौँ होइन? पहिलो प्रश्न गर्छौँ गर्दैनौँ? अनि हामी गर्छौँ र उनीहरूले प्रभुलाई चिन्छन् भने हामीले भन्न सक्छौँ मैले फलानाको निम्ति प्रार्थना गरेको थिएँ। अनि उनीहरूले मुक्ति पाएको देख्नु कति ठुलो कुरा, कति आनन्दको कुरा, स्वर्गमा रमाहट हुन्छ भनेको छ। स्वर्गमा चाहिँ यी कुराहरूमा रमाहट हुन्छ, हामीले स्वर्गमा रमाहट भएको देख्छौँ। मैले यस बालकका निम्ति प्रार्थना गरेकी थिएँ। कति विश्वासीहरू चाहिँ अरू विश्वासीको प्रार्थनाको जवाफहरू हुन्। हामी प्रार्थना गर्ने व्यक्तिहरू हुनुपर्छ। अब 1 Samuel 2:1 हामी जानेछौँ, त्यहाँ 1-11 हामी पहिला सरसरी पढ्नेछौँ। अनि हामी हन्नाको प्रशंसा र हन्नाको भजन, हन्नाको प्रार्थना हामी देख्न सक्छौँ। सरस्वती पढौँ पहिला 2:1-11। अनि हन्नाले प्रार्थना गरेर भनिन्, मेरो हृदय परमप्रभुमा रमाउँछ, मेरो सिंह परमप्रभुमा उच्च पारिएको छ, मेरो मुख मेरा शत्रुहरूको विरुद्ध पुरा खोलिएको छ, किनकि म तपाईँको उद्धारमा रमाउँछु। परमप्रभु जस्तो पवित्र अरू कोही छैन, किनभने तपाईँ बाहेक अरू कोही छैन, न त हाम्रा परमेश्वर जस्तो अरू कुनै चट्टान छ। ज्यादा घमण्डको साथ तिमीहरू अरू बढी नबोल, तिमीहरूको मुखबाट ढिठ कुरा ननिस्कोस्, किनकि परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ र उहाँका कामहरू तौलिन्छ, उहाँद्वारा कामहरू तौलिन्छन्। शक्तिशाली मानिसहरूका धनुहरू भाँचिएका छन्, तर जो ठेस खान्थे उनीहरूको कम्मर शक्तिले कसिएको छ। भरपूर भएकाहरूले रोटीका निम्ति आफूलाई भाँडामा दिएका छन्, तर भोकाउनेहरू भोको रहेनन्। यहाँसम्म कि बाजी स्त्रीले 7 जन्माए, तर जसका धेरै छोराछोरीहरू छन् ऊ कमजोर हुँदै गए। परमप्रभुले मार्नुहुन्छ र जीवित पार्नुहुन्छ, उहाँले तल पातालसम्म पुर्याउनुहुन्छ र त्यहाँबाट माथि ल्याउनुहुन्छ। परमप्रभुले गरिब तुल्याउनुहुन्छ र धनी बनाउनुहुन्छ, उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ। तिनीहरूलाई भारदारहरूको साथमा बसाउन र तिनीहरूलाई महिमाको सिंहासनको हकदार तुल्याउनलाई उहाँले गरिबलाई धुलोबाट उठाउनुहुन्छ, उहाँले गरिबलाई धुलोबाट उठाउनुहुन्छ र खाँचोमा परेकोलाई घुरानबाट माथि उचाल्नुहुन्छ, किनभने पृथ्वीका खाँबाहरू परमप्रभुका हुन् र उहाँले संसारलाई तीमाथि बसाल्नु भएको छ। उहाँले आफ्ना पवित्र जनहरूका पाउहरूको रक्षा गर्नुहुन्छ, तर दुष्टहरू चाहिँ अन्धकारमा चुपचाप रहनेछन्, किनकि कोही मानिस पनि बलद्वारा विजयी हुने छैन। परमप्रभुका विरोधीहरू टुक्रा टुक्रा पारिनेछन्, स्वर्गबाट उहाँ तिनीहरूको विरुद्ध गर्जन हुनेछ, परमप्रभुले पृथ्वीका छेउछेउसम्मको न्याय गर्नुहुनेछ अनि उहाँले आफ्नो राजालाई शक्ति दिनुहुनेछ र आफ्नो अभिषिक्त जनको सिंह उच्च पार्नुहुनेछ। तब एल्काना रामामा आफ्नो घरमा गए अनि यस बालकले चाहिँ पुजारी एलीको सामु परमप्रभुको सेवा गर्थ्यो। उनको प्रार्थना समयसँगको बिछोड त छ, तर यसमा चाहिँ दुःख मननभन्दा आँसु बगाउनुभन्दा हन्ना अब धन्यवादले भरिन थाल्छ, धन्यवाद र प्रशंसाको भजन गाउन थाल्छिन्। है बलिदानले जहिले पनि आनन्द ल्याउँछ। जब हामी हाम्रो सम्पत्ति, हाम्रो समय, हाम्रो ऊर्जा प्रभुलाई दिन्छौँ, त्यसले आनन्द ल्याउँछ। हन्नाको जीवनमा ठुलो आनन्द ल्याएको थियो। अनि हामी देख्छौँ बलिदान चाहिँ उपासना, दण्डवत र प्रशंसाको एउटा भाग हो। अनि हेरौँ हन्नाको यो प्रशंसालाई प्रार्थना भनिएको छ। एक पदको सुरुमा हन्नाले प्रार्थना गरेर भनिन्, तर यो प्रशंसाको भजन पनि थियो। यसलाई किन प्रार्थना भनेको? किनभने यो सिधै परमेश्वरसँग कुरा गर्दै थिइन्। अनि ध्यान दिनुहोस्, प्रार्थना भनेको जहिले पनि माग्नु मात्र होइन, तर यो उहाँको प्रशंसा गर्नु पनि प्रार्थना हो। उहाँ जो हुनुहुन्छ र उहाँले जे गर्नुभयो त्यो कुरालाई उचाल्नु पनि प्रार्थना हो। अनि यस्तो प्रार्थना गर्न हामीले सिक्नुपर्छ। अब हन्नाको यो प्रार्थनामा, यो भजनमा भनौँ, हन्नाले परमेश्वरको वचनबाट पाएको सूचनाहरू प्रयोग गर्दैछ। जे उसलाई थाहा थियो, उसको बाइबलीय ज्ञान र उसको आत्मिक दृष्टिकोण है देख्न सक्छौँ। हन्नासँग धेरै ठुलो बाइबल थिएन, पञ्चग्रन्थ थियो होला, अथवा सायद यहोशूसम्म थियो होला, तर पनि अन्नालाई त्यो कुराहरू थाहा थियो। हामीसँग 66 बाइबल छ अहिले, पुस्तक छ अहिले बाइबलमा। अब एकैछिन हामी दोस्रो समयमा जाउँ त, 22 अनि अलिक छिटो पल्टाउनुहोस् र, समय अलिक कम भएको हुनाले। दोस्रो समय 22 22 47 51 हामीहरू, अनि दाउदको यो भजनलाई अन्नाको त्यो भजनसँग, त्यो प्रार्थनासँग तुलना गरौँ। 47-51 67 पढ्नेछु। परमप्रभु जीवित हुनुहुन्छ र मेरा चट्टान, त्यही शब्द भनेका हुन्, मेरो उद्धारको चट्टान का परमेश्वरको बढाइ होस्। मेरो बदला लिनुहुने मानिसहरूलाई मेरो वशमा पार्नुहुने र मलाई मेरा शत्रुहरूबाट निकालेर ल्याउनुहुने परमेश्वर नै हुनुहुन्छ। तपाईँले मलाई मेरो विरोधमा उठ्नेहरूभन्दा माथि उठाउनु भएको छ। तपाईँले मलाई अत्याचारी मानिसबाट छुटकारा दिनुभएको छ। यसै कारण हे परमप्रभु, अन्य जातिहरूको बिचमा म तपाईँलाई धन्यवाद चढाउनेछु र तपाईँको नामको स्तुति गाउनेछु। उहाँ आफ्नो राजाका निम्ति उद्धारको धरहरा हुनुहुन्छ, अनि दाउद आफ्नो अभिषिक्त जन र उनका सन्तानमाथि सदा सर्वदा कृपा देखाउनुहुन्छ। त्यसैले हामी देख्छौँ तपाईँले 23 पनि 1-7 पढ्न सक्नुहुन्छ व्यक्तिगत अध्ययनमा। दुवैजनाको प्रार्थनालाई ताँच्दाखेरि हामी देख्छौँ दाउद र हन्ना दुवैजना चाहिँ परमेश्वरले दिनुभएको उद्धार र छुटकारामा रमाइरहेका थिए, उहाँले दिनुभएको विषयमा रमाइरहेका थिए। दुवैजनाले परमेश्वरलाई आफ्नो चट्टान भन्छन् अनि उहाँ प्रशंसाको योग्य हुनुहुन्छ भनेर पनि बताउँछन्, अनि दुवैजना चाहिँ उहाँको मसीहको कुरा गर्छन्। तर यहाँ मैले देखाउन खोजेको के हो भने, हन्ना एउटा एफ्रेमको डाँडाको एउटा सानो गाउँको एउटा साधारण स्त्री, एउटा आइमाई, साधारण आइमाई, उसको आत्मिक स्तर, आत्मिक ट्युनिङ होइन परमेश्वरसँग कस्तो छ कि दाउद जस्तो व्यक्तिसँगै, जस्तै दाउद नजन्मिँदै उसले भनेको जस्तो भन्न सक्थ्यो। अनि के देख्छ भने, परमेश्वरको उपासना गर्न, उहाँको प्रशंसा गर्न, उहाँसँग हिँड्न लाई हामीलाई धेरै ज्ञान भएको व्यक्ति होइन, खालि दिमाग भरेको होइन, तर हाम्रो हृदय चाहिँ उहाँसँग हिँड्न तयार हुनुपर्छ। खालि तपाईँको हृदय उहाँसँग छ कि छैन भन्ने कुरा हो, तपाईँ कति ज्ञान भएको व्यक्ति हुनुहुन्छ वा होइन। कति व्यक्तिहरू भेट्छन् जो बाइबल पढ्न पनि जानुहुन्न, अलिअलि लेख्न जान्नुहुन्छ, तर उहाँसँग आधी घन्टा एक घन्टा कुरा गर्दाखेरि थुप्रो आशिष पाउँछ हामीले। जस्तै पालुङमा एकजना दिदी हुनुहुन्छ, भवानी दिदी, तपाईँहरूमध्ये धेरै चिन्नुभयो होला, कदमा सानो हुनुहुन्छ उहाँ, उहाँको श्रीमानबाट उहाँले निकै दुःखहरू पाउनु भएको छ, उहाँको हात पनि बाँचिदियो। दिनभरि काम गरेर आउने हो, बेलुका खाना पकाएर उहाँलाई खानिँदैन, आफै पकाएर खानिदिनुपर्छ, अनि अन्तिममा बाँकी रहने आफू खाने हो। आफ्नै घरमा आफ्नो छोराहरू छन् तर उहाँको त्यस्तो अवस्था छ, तर उहाँसँग कुरा गऱ्यो भने चाहिँ एक डोको आशिष बोकेर आइन्छ, राम्रो बोल्न सक्नुहुन्न उहाँले, प्रभुले यो गर्नुभयो, प्रभुले त्यो गर्नु, तर कति मिठो छ उहाँको कुराहरू। अनि नसके पनि बिस्तारै लेखेर उहाँले आफ्नो सुत्ने ठाउँमा चाहिँ पदहरू टाल्नु भएको छ, त्यही हेरेर उहाँले प्रार्थना गर्नुहुन्छ। त्यसरी हृदयको मामला हो प्रियहरू, ज्ञानको होइन, हृदयको। हन्ना यस्तो थियो, उसको हृदयमा बाइबल भरिएको थियो, परमेश्वरको वचन भरिएको थियो। यो सबै सूचना कहाँबाट आयो उसलाई? वचनबाट, प्रभुसँगै हिँडेर, अनि प्रभुले प्रयोग गर्नुभयो, अनि उसको यो भजनलाई उहाँको आफ्नै वचनको रूपमा प्रयोग गर्नुभएको छ। अनि यो प्रार्थनालाई, यो स्तुति गानलाई चाहिँ तिनवटा भागमा विभाजन गर्न सकिन्छ। एउटा चाहिँ हो हन्नाले एकदेखि तिन पदहरूमा चाहिँ परमेश्वरलाई महिमा दिइरहेकी थिइन्, चारदेखि नौ पदमा चाहिँ परमेश्वरको कामहरूलाई महिमा दिइरहेकी छिन्, दस पदमा परमेश्वरको अभिषिक्त जनलाई महिमा दिइरहेकी छिन्। महिमा दिने भजन होइन, परमेश्वरलाई, उहाँको कामहरूलाई, अनि परमेश्वरको अभिषिक्त राजालाई। पहिलो भाग हेरौँ, उसले परमेश्वरलाई महिमा दिएको कुराहरू, अनि सायद प्रभुको लागि एकदम मिठो भएको हुनुपर्छ, किनभने यस्तो महिमा गर्ने, यसरी उहाँको प्रशंसा गर्ने व्यक्ति थिएन त्यो बेला न्यायकर्ताको समयमा। एउटा स्त्री आउँछ एउटा डाँडाबाट, अनि ऊ मन्दिरमा आएर गाउन थाल्छ, प्रभुलाई कति आनन्द भएको थियो होला, किनभने उहाँ महिमा लिन रुचाउने परमेश्वर हुनुहुन्छ। उहाँले भन्नुहुन्छ, मेरो महिमा महरूलाई दिने छैन, म डाह गर्ने हो, किन उहाँ योग्य हुनुहुन्छ त्यसको। अनि उनले एक पदमा तिनवटा कुराहरू गर्छन्, त्यो हामी हेरौँ। पहिला उनले भन्छन् एक पदमा, पहिलो उसको हृदय कसमा रमाउँछ? हजुर, निधन भएको छैन होला है, चिसो छ। परमप्रभुमा, फेरि सोध्छु, उसको हृदय कसमा रमाउँछ? परमप्रभुमा, उपहारमा होइन, दानमा होइन, त्यो त रमाटको कुरा हो, तर दातामा रमाइरहेको छ। त्यसैले हामी कतिपटक इच्छुक छौँ, हामी दानमा हुन्छौँ, तर जसले अनुग्रह साथ दिनुभयो हामी उहाँलाई बिर्सन्छौँ। हन्ना रमाइरहेको थियौँ किनभने अब ऊ बाँझी रहिनन्, उसलाई कसैले बाँझी भन्न पाउँदैन थियो। एउटा यहुदी स्त्रीलाई बाँझी हुनु धेरै धेरै गाह्रो कुरा थियो, किनभने सबै स्त्रीले के चाहन्थे नि, मबाट जन्मेको छोरा नै मसिह भइदिए हुन्थ्यो, सबैले एउटा छोराको बाटो हेर्थे। हुन त उहाँ एउटा कन्या स्त्रीबाट जन्मिनु भयो, तर सबैले त्यो बाटो हेर्थे। अनि किन आनन्दित थिइन् भने, केवल एउटा बच्चालाई जन्म दिएँ भनेर होइन, तर त्यो मैले उहाँको निवेदन दिन पाएँ, अनि उहाँले मेरो प्रार्थना सुन्नुभयो, मेरो हृदयमा आनन्दले भर्नुभयो। कहिले? त्यो प्रार्थना गरेकै बेलामा। अहिले झन् बढी भएको छ किन मैले दिन पाएको छु उहाँलाई। अनि अर्को चाहिँ अन्नाले भन्छन्, मेरो सिंह परमप्रभुमा उच्च पारिएको छ। यो सिंह भन्ने शब्द छ बाइबललाई प्रयोग हुन्छ, यसले सामर्थ्य वा बललाई देखाउँछ है। पदहरू अहिले हामी हेर्ने छैनौँ, तर सिंह उठाउनु भनेको चाहिँ कसैलाई सामर्थ्य बनाउनु, सिंह काट्नु भनेको चाहिँ कसैलाई कमजोर बनाउनु। पदहरू टिप्न सक्नुहुन्छ, भजन सङ्ग्रहबाटै म पदहरू दिन्छु, अनि पदहरू मात्रै टिप्नुहोस्। 75:4-5-10 पद, भजन सङ्ग्रह 75:4-5-10, अनि 89:17-24 पद, 89:17-24, 92:10 पद, अनि 132:17 पद। अब प्रश्न आउँछ, ख्रिस्टलाई लुका 1:69 हाम्रो मुक्तिको सिंह भनिएको छ, यो भने के हो? हामीलाई मुक्ति दिनलाई हाम्रो सामर्थ्य म होइन रहेछ, हाम्रो सामर्थ्य मेरो बप्तिस्मा होइन रहेछ, हाम्रो सामर्थ्य चाहिँ मेरो बाइबल पढ्ने बानी होइन रहेछ, तर को? एउटा व्यक्ति हुन्छ अर्थात् ख्रिस्ट। अनि हिब्रू 7:25 भनेको छ, उहाँद्वारा जो जो प्रभुका आउँछन् उनीहरूलाई मुक्त गर्न वा पूर्ण रूपले के हुनुहुन्छ? सामर्थ्य हुनुहुन्छ। त्यसैले हाम्रो मुक्तिको सिंह चाहिँ ख्रिस्ट हुनुहुन्छ। अनि अन्नाले भन्छ मेरो सिंह परमप्रभुमा उच्च पारेको छ, म चाहिँ म सामर्थ्य भएको छु परमप्रभुमा, आफैमा होइन उहाँमा म बलवान भएको छु। अनि हामी भन्न सक्छौँ ख्रिस्ट नै हाम्रो उद्धारको सिंह हुनुहुन्छ। हामी सामर्थ्यहीन थियौँ तर अब हामीले विश्राम पाएका छौँ। अनि अर्को कुरा उसले भन्छन्, मेरो मुख पुरा खोलिएको छ अब है, देख्नुहुन्छ असह्य आशारहित एउटा स्त्री जसले निन्दा सहनु पर्थ्यो, अब उसले परमेश्वरको आशिष बताउन सक्छिन्। अनि मेरो प्रार्थना यही, हाम्रो मुखहरू पनि प्रभुले एकदम ठुलो पारिदिनु भएको होस् मानिसहरूलाई बताउनलाई, उहाँले के गर्नुभयो, उहाँले हामीलाई के दिनुभयो, उहाँ को हुनुहुन्छ भन्ने कुरालाई। अनि खास त्यही कारण उहाँले हामीलाई मण्डलीमा राख्नु भएको छ मुख्य उद्देश्यले। अब हामी दुई पद र तिन पदबाट अन्नाले परमेश्वरको बारेमा बताएको छवटा कुराहरू हामी हेर्नेछौँ, अथवा एक पदबाटै, एक पदबाट चाहिँ हामी के देख्छौँ भने परमेश्वर चाहिँ मुक्तिदाता हुनुहुन्छ वा उद्धार दिने उद्धारक हुनुहुन्छ भन्ने कुरा अन्नाले बताउँछन्। पहिलो कुरा किन, किनभने परमेश्वरले अन्नालाई उद्धार दिनुभयो, छुटाउनु भयो। यो कहाँबाट सिक्यो होला अन्नाले, हुन त उसको आफ्नै अनुभव छ तर कहाँबाट सिकिन्? यो चाहिँ उत्पत्ति प्रस्थान पुस्तकबाट, जहाँ परमेश्वरले आदमले पाप गर्न बित्तिकै उसलाई छुटाउन आउनुभएको थियो, जहाँ परमेश्वरले युसुफलाई छुटाउनु भयो, जहाँ परमेश्वरले अन्नालाई उसको घर बाजीपनबाट छुटाउनु भयो, प्रस्थान जहाँ परमेश्वरले पुरै मिश्रलाई, के अरे माफ गर्नुहोस्, मिश्रबाट इसरायलीहरूलाई छुटाउनु भयो उहाँको सामर्थ्य हातले, उहाँ उद्धारकर्ता हुनुहुन्छ। दोस्रो कुरा दुई पदबाट उसले के भन्छन् भने परमप्रभु जस्तो पवित्रहरू कोही छैन, अर्थात् दोस्रो कुरा उसले भन्छन् परमप्रभु पवित्र हुनुहुन्छ। इसरायल भ्रष्ट थियो त्यो बेला, उहाँको मन्दिर भ्रष्ट थियो, उहाँको स्वभावको उल्टो थियो, तर अन्नाले कहाँबाट सिकिन् उहाँ पवित्र हुनुहुन्छ भन्ने कुरा? लेवीको पुस्तकबाट, लेवीमा घरिघरि उहाँ पवित्र हुनुहुन्छ भने बताएको छ, उहाँले आफ्नो पवित्रता देखाउनु भएको छ। अनि खास बाइबल सत्य छ र उहाँ मात्रै सत्य हुनुहुन्छ भन्ने कुराको एउटा जग चाहिँ परमेश्वरको पवित्रता हो, जुन अरू कुनै पनि ईश्वरमा कुनै पनि धर्ममा हामी पाउँदैनौँ, उहाँ पवित्र हुनुहुन्छ। तेस्रो कुरा परमेश्वरको बारेमा के बताउँछिन् उनले, उनले भन्छन् परमप्रभु सत्य हुनुहुन्छ, भनेको एकमात्र परमेश्वर हुनुहुन्छ, हजुर, किनभने तपाईँ बाहेक अरू कोही छैन, अर्थात् परमेश्वर एकमात्र सत्य परमेश्वर हुनुहुन्छ। यो यस्तो बेला थियो जुन बेला यहुदीहरू धरी मूर्ति पूजा फर्केका थिए, यहोवाको नाम प्रयोग गर्दै मूर्ति पूजा गरेका थिए, बिर्सिनु भएको छैन होइन, मिकाको घर, मिकाको आमा, उनीहरूले आफूलाई धोका दिइरहेको थिए, तर अन्नाले भन्छन् उहाँ चाहिँ एकमात्र सत्य परमेश्वर हुनुहुन्छ। अनि यो कुरा उनले कहाँबाट सिकिन्? प्रस्थानको पुस्तक, प्रस्थान 20 अध्याय, म बाहेक अरू कुनै ईश्वर छैन नबनाउनु, व्यवस्थाको पुस्तकमा घरिघरि त्यो बताएको छ। अनि चौथो कुरा उनले बताउँछिन्, परमेश्वर चाहिँ भरोसा गर्न योग्य हुनुहुन्छ, कसरी? उहाँलाई चट्टान भनेको छ, चट्टान, बलियो चट्टान, बलियो जग, जसमाथि भरोसा गर्न सक्छौँ, हामी ढुक्क रहन सक्छौँ। अनि ख्रिस्ट नै हाम्रो चट्टान हुनुहुन्छ जसमाथि यो मण्डली बनाएको छ, अनि ख्रिस्ट नै हाम्रो चट्टान हुनुहुन्छ जसमाथि हामी बसालिएका छौँ। मोसाले पनि व्यवस्था 32 उहाँलाई चट्टान भनेको छ, त्यहीँबाट उसले यो सूचना लिइरहेछ, मोसाले भनेको चट्टान तपाईँ हुनुहुन्छ। अनि पाँचौँ कुरा उसले के बताउँछिन् भने उहाँ सर्वज्ञानी हुनुहुन्छ भनेर बताउँछिन् है, हेर्नुहोस् परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ, तिन पदको तल्लोपट्टि हेर्नुहोस् त, परमप्रभु ज्ञानका परमेश्वर हुनुहुन्छ, उहाँलाई हरेक घटनाहरू थाहा छ, हरेक व्यक्तिहरू थाहा छ, कुनै पनि कुरा उहाँबाट लुकेको छैन। यो कसरी थाहा पाइनु होला उसले? पक्कै पनि यहोशूको पुस्तकमा आकानको गुप्त पाप प्रभुले कसरी प्रकट गर्नुभयो त्यसको दिमागमा थियो, अनि त्यही सूचना प्रयोग गरेर छ, उहाँ ज्ञानका परमेश्वर हुनुहुन्छ, उहाँले बनाउनु भएको कुनै पनि कुरा उहाँको दृष्टिकोणमा लुकेको छैन। अनि छैठौँ र अन्तिम कुरा अन्नाले के बताउँछन् भने उहाँद्वारा कामहरू तौलिन्छन्, अर्थात् उहाँ न्यायकर्ता हुनुहुन्छ, उहाँले हरेक दुष्टको न्याय गर्नुहुनेछ। यो कहाँबाट सिकिन्? अय्युबको पुस्तकबाट निश्चय पनि, अय्युब 31:6 भनेछ, उहाँको तराजुमा तौलिनुहुन्छ उहाँले। अनि ख्रिस्ट नै महान न्यायकर्ता हुनुहुन्छ, जो चाहिँ तिन ठुलो सेतो सिंहासन बसेर सबै मानिसहरूलाई, सबै जातिहरूलाई उहाँले न्याय गर्नुहुनेछ। हामीसँग समय भएको पुरै हेर्नुहुन्थ्यो, तर यो बाँकीको खण्डमा हामी देख्छौँ अब उसले परमेश्वरको कामहरूलाई महिमा दिँदैछिन्, उहाँले नै सबैलाई घमण्डीलाई पच्याउने, नम्रलाई उठाउने, यो उहाँको काम हो, यो सब उहाँको हातमा छ। उहाँले हाम्रो जीवन त्यही गर्नुभएको, हामी घमण्डीलाई पच्याउनु भयो, हामीलाई नम्र बनाउनु भयो, अनि अन्तिममा उसले चाहिँ परमेश्वरको अभिषेकका राजालाई महिमा दिन्छन्। यो चाहिँ दस पदमा हामी देख्छौँ पुरान नियमको समयदेखि विश्वासीहरूले चाहिँ एउटा दूरबिनले राजालाई पर्खिरहेको थिए, हेरिरहेको थिए, आउँदै हुन्छ, अनि हामी पनि आज त्यही हेर्दैछौँ। त्यो दिन आउनुहुनेछ अनि उहाँले सबै पृथ्वीमाथि राज्य गर्नुहुनेछ, सबै झुट्टा ईश्वरहरू हटाउनुहुनेछ, कुमालेको भाँडालाई चाहिँ उहाँले फोड्नुहुनेछ। त्यो हामी अहिले गर्न सक्दैनौँ, त्यो हाम्रो अधिकारमा छैन, त्यहाँ हामीले हाम्रो काम पनि होइन त्यहाँ, तर एक दिन उहाँले सबैलाई बसमा ल्याउनुहुनेछ। तर हाम्रो हृदयमा हामीले उहाँलाई राज्य गर्न दिन सक्छौँ, हाम्रो हृदय चाहिँ न्यायकर्ताको समय जस्तो नहोस्, अनि हाम्रो हृदयबाट सबै मूर्तिहरू फुटाउनु भएको होस्, हटाउनु भएको होस्, हाम्रो दुष्टतालाई दिन उहाँले बसमा ल्याउनु भएको होस्, हाम्रो हृदयहरूमा राज्य गर्नुभएको होस्। अनि मत्ती छ भनेको छ, पहिले उहाँको धार्मिकता र उहाँको राज्यको के गर, खोजी गर, अनि यी सबै कुराहरू तिमीलाई थपिदिनुहुनेछ। प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। अन्नको जीवनबाट जति थोरै कुराहरू हेर्न पायौँ, अझै मनन गर्नुहोस्, अनि तपाईँहरू सबै बढ्नुभएको होस् अन्ना जस्तै। हुन्छ, धन्यवाद। जेम्स भाइलाई स्वागत छ।